यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। निरन्तरको वर्षाका कारण प्रमुख राजमार्गहरूमा सवारी आवत जावतमा समस्या। कालीकोटमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु। सम्पत्ति छानबिन आयोगले बालवाला तथा पूर्व न्यायाधीश र सैनिक अधिकारी बाहेक अन्य सार्वजनिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन प्रक्रिया निरन्तर अघि बढ़ाउने। विभिन्न संचार माध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारी साधनहरू शंकास्पद रूपमा राखिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण। सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि हालसम्म भएका काम कारवाहीको जानकारी गराउन प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको सरकारलाई निर्देशन। र अमेरिकाद्वारा इरानमा थप आक्रमण, हर्मुज क्षेत्रमा तनाव उत्कर्षमा।
विदेश गए परि चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनु होस् हामी सँगै, कल गर्नुस् डेटा चलाउनुस् संसार भरि सजिलै, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। अविरल वर्षाका कारण सड़कमा बाढ़ी, पहिरो, ढुंगा खस्ने तथा अन्य प्राकृतिक विपदको जोखिम बढ़ेकाले नागढुंगाबाट बाहिरिने सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभि नारायण काफलेका अनुसार नागढुंगा हुँदै उपत्यकाबाट बाहिरिने सड़क खण्डमा अर्को सूचना जारी नभएसम्म सवारी आवागमनमा रोक लगाइएको हो। उहाँका अनुसार सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै फर्पिङ, दक्षिणकाली, मकवानपुर सड़कमा पनि सवारी आवागमनमा रोक लगाइएको छ। कुनै समस्या परेमा प्रहरीलाई खबर गर्न पनि अनुरोध गरिएको छ। नारायणगढ़ मुगलिन सड़क खण्डको तुइन खोलामा ढुंगा खस्न थालेको र सेती दोवानमा लेदो खस्न थालेकाले सड़क दुईतर्फी नै आवागमन बन्द भएको छ। अहिले पनि देशका धेरै स्थानमा वर्षा भइरहेको छ, जसका कारण जनजीवन प्रभावित भएको छ। लगातारको वर्षाका कारण आएको बाढ़ी, पहिरो र खोला नालामा पानीको बहाव बढ़ेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट सञ्चालन हुने दुई सड़कमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ। वर्षायाममा पहिरो जाने, ढुंगा खस्ने तथा सड़क अवरूद्ध हुने सम्भावना उच्च रहेकाले यात्रु तथा सवारी साधनको सुरक्षालाई मध्यनजर गर्दै यो निर्णय लिएको सहायक प्रमुख जिल्ला अधिकारी सुपरवा ढुंगेल खनालले जानकारी दिनुभयो। मनसून सक्रिय भई आइतबारदेखि जारी वर्षाका कारण देशका धेरै जिल्ला प्रभावित भएका छन्। चितवनमा हालसम्मकै धेरै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मध्य प्रदेशमा न्यून वर्षा भएको छ। गण्डकी, बागमती र कोशी प्रदेशमा अधिक वर्षा भएको छ। काठमाडौँ उपत्यकामा अहिले पनि निरन्तर वर्षा भइरहेको छ। सिक्कीमा खोलाले सड़क तथा घर नै कटान गरेको छ। चितवनको नारायणगढ मुगलिन सड़क खण्डमा पहिरो र लेदोका कारण सड़क अवरूद्ध भएका छन्। सबैभन्दा बढ़ी वर्षा हिजो चितवनमा भएको छ। 24 घण्टामा चितवन नारायणगढ़ आसपासका क्षेत्रमा 269 मिलिमिटर वर्षा भएको रेकर्ड रहेको छ। पूर्वी पहाड़ तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ़न थालेको छ। कोशी ब्यारेजमा पानीको बहाव 172,432 क्यूसेक प्रति सेकेण्ड रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। कोशी नदीमा पानीको बहाव बढ़ेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै ब्यारेजका 52 मूल र 2 नहरको गरी 56 ढोका मध्ये 20 ढोका खुल्ला गरिएको उहाँले जानकारी दिनुभयो। कालीकोटमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ। जिल्लाको सानी त्रिवेणी गाउँपालिका 6 काप्री खोलामा पहिरो जाँदा पुरिएर दुईजनाको मृत्यु भएको हो। हिजो दिउँसो 1 30 बजेको समयमा पानी घट्टमा पिठो पिस्न गएका बेला पहिरो जाँदा पुरिएर सान्नी त्रिवेणी छ धामी गाउँका 46 वर्षीय मन्दिर साउत र 76 वर्षीय लालबहादुर साउतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा वर्षकै सबैभन्दा ठूलो बाढ़ी आएको छ। नुन्थर स्थित बागमती नदीमा अवस्थित पधेरा दोभान जलमापन केन्द्रमा हिजो मध्यान्नसम्म जल सतह यो वर्षकै सबैभन्दा धेरै 3.90 मिटर मापन भएको छ। वर्षाका कारण त्यसका विभिन्न ठाउँमा सड़क अवरूद्ध हुन सक्ने अवस्थालाई मध्यनजर गरी सम्पूर्ण तयारी गरिएको सड़क विभागले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
आइतबारदेखि नै देशभर अधिकांश भागमा बादल लागेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम र भारी वर्षा भइरहेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभिन्न प्रदेशका केही स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका मौसमविद विनु महर्जन।
कोशी प्रदेशका पहाड र तराई भूभागका थोरै भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानहरूमा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षासम्म हुने सम्भावना रहेको छ। भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना भोलिको लागि अलिक कम हुन्छ। अधिकांश बादल लाग्ने र भारीदेखि धेरै भारी वर्षा हुने क्रम भोलि भन्दा पर्सि चाहिँ कम हुँदै जानेछ। केही योजना बनाउँदै हुनुहुन्छ, कतै ट्राभल गर्दै हुनुहुन्छ भने विभागको आधिकारिक न्यूज फलो गर्नुहोला, अलिकति सतर्कता पनि अपनाउनु होला भन्ने सबैमा अनुरोध गर्न चाहन्छु।
वर्षाका कारण राष्ट्रिय राजमार्गका विभिन्न स्थानहरूमा बाढ़ी तथा पहिरो आउने, यातायातहरू अवरूद्ध हुने तथा यात्रुहरूलाई असहज हुन सक्ने अवस्थालाई मध्यनजर गरी समस्या समाधानका लागि सबै तयारी गरिएको सड़क विभागले जनाएको छ। सड़क विभागले आफूसँग भएका 277 हेभी इक्विपमेन्टहरू मध्ये 155 विगतमा पनि बाढ़ी तथा पहिरोका कारण बढ़ी क्षति पुग्ने गरेका राजमार्गका नजिक पर्ने गरी 140 स्थानमा परिचालन गरिएको जनाएको छ। बाँकी रहेका 122 हेभी इक्विपमेन्टहरू आवश्यकताका आधारमा परिचालन गरिने सड़क विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्काले जानकारी दिनुभयो।
वर्षाको यो अवस्थालाई ध्यान दिएर देशैभरिका त्यस्ता हाइवेहरू जहाँ चाहिँ धेरै जसो पहिरो गएर यातायात अवरुद्ध हुन्छन् त्यस्ता स्थानहरू पहिचान गरेका छौँ र 140 स्थानमा 155 हेभी इक्विपमेन्टहरू पहिरो जाने बित्तिकै त्यहाँ चाहिँ अपरेटर सहित स्ट्यान्ड बाई छन् र उनीहरू तुरन्तै मोबिलाइज गरेर त्यहाँको ल्यान्डस्लाइडलाई तुरन्तै क्लियर गरेर यातायात चाहिँ सुचारू गराउँछ।
यात्रुहरूको सहजताका लागि कुन कुन राजमार्गका कुन कुन स्थानमा सड़कको अवस्था कस्तो छ भन्ने जानकारीका लागि विभागको कल सेन्टर र वेबसाइटबाट बुझ्न सकिने पनि विभागले जनाएको छ। कर्णाली, मेची, बीपी राजमार्गका कतिपय स्थानमा पहिरोका कारण सड़क अवरूद्ध भएकाले छिटो भन्दा छिटो पहिरो पछ्याउने गरी विभागले उपकरणहरू परिचालन गरिरहेको जनाएको छ। सड़क विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्का।
विगतदेखि नै क्रोनिक रूपमा गइरहेका स्लाइड भइरहेका त्यस्ता ठाउँ नजिक हुने गरेर हामीले चाहिँ इक्विपमेन्टहरू मोबिलाइज गरेका छौँ। कतिपय ठाउँमा सड़क अवरुद्ध चाहिँ भइराखेका छन् र हामीले चाँडो भन्दा चाँडो चाहिँ यता सुचारू गराउने किसिमले मेन रिसोर्स हो, इक्विपमेन्ट हो, कम भन्दा कम अवरुद्ध होस् भन्ने किसिमले परिचालन गरेका छौँ।
आइतबारदेखि देशका विभिन्न स्थानमा भइरहेको भारी वर्षा मंगलबारदेखि भने विस्तारै कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा भइरहेकाले मौसमको जानकारी लिएर मात्र यात्रा थाल्दा सुरक्षित रहन सकिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो सरिता खनाल। सम्पत्ति छानबिन आयोगले बालवाला तथा पूर्व न्यायाधीश, सैनिक अधिकारी र संवैधानिक निकायका पदाधिकारी बाहेक अन्य सार्वजनिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन प्रक्रिया निरन्तर अगाडि बढ़ाउने भएको छ। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि आयोगले न्यायाधीश, संवैधानिक निकायका अधिकारी तथा पूर्व सैनिक अधिकारीको हकमा मात्रै तत्कालका लागि छानबिन प्रक्रिया स्थगित गरेको जनाएको छ। अन्य सार्वजनिक पदाधिकारी, राजनीतिक नियुक्तिमा रहेका व्यक्ति तथा कर्मचारीको सम्पत्ति विवरण संकलन परीक्षण र अध्ययनको काम भने नियमित रूपमा अगाडि बढ़ाइने आयोगले प्रष्ट पारेको छ। आयोगका सदस्य तथा प्रवक्ता पूर्व प्रहरी नायब महानिरीक्षक डीआईजी गणेश केसीले सर्वोच्च अदालतको पूर्ण फैसला नाउन्जेल पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारी सम्बन्धी प्रक्रिया यथास्थितिमा राखिने जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका जलनका बिरामीले सहज रूपमा विशेषज्ञ उपचार पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। उहाँले सातै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले प्रमुख सरकारी अस्पतालमा सञ्चालित जलन उपचार सेवा समेत सुदृढ बनाउन आवश्यक तयारी गर्न निर्देशन दिनुभएको हो। उहाँले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न पनि सुझाव दिनुभयो। बैठकमा सहभागी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नाम्सका उपकुलपति प्राध्यापक डाक्टर विवेक आचार्यका अनुसार प्रधानमन्त्री शाहले जलन उपचार कक्ष भएका अस्पतालमा अझ प्रभावकारी सेवा सञ्चालन गर्न र सातवटै प्रदेशमा जलनका बिरामीको उपचार गर्ने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। सरकारले सेवा प्रभारलाई प्रभावकारी बनाउन निर्देशन दिएपछि कैलाली स्थित सरकारी कार्यालयहरूबाट आम नागरिकले छिटो छरितो एवं सहज रूपमा सरकारी सेवा सुविधा पाउन थालेका छन्। जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयबाट सहज रूपमा सेवा पाउन थालेको सेवाग्राहीहरूले बताएका छन्। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
जनतासँग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालयबाट पछिल्ला दिनमा सेवा गराईले सहज रूपमा सेवा सुविधा पाउन थालेको बताइन्छ। शासकीय सुधारका 100 कार्यसूची अन्तर्गत सरकारी सेवामा प्रभावकारी कार्य सम्पादनमा जोड़ दिएको यातायात व्यवस्था कार्यालय यति बेला प्रविधि मैत्री र जनमैत्री सेवा प्रभावमा सक्रिय भएको देखिन्छ। विगतमा सेवा गराईहरूको अव्यवस्थित भीड़भाड़सँगै बिचौलियाको चलखेल हुने गरेको यातायात व्यवस्था कार्यालयमा पछिल्लो समय टोकन सिस्टम, सुविधा सम्पन्न सेवा गराई कक्ष निर्माण तथा सेवाको प्रकृति अनुसार छुट्टा छुट्टै भवनबाट सेवा पाउने व्यवस्था गरिएको छ। यातायात व्यवस्था कार्यालयमा विगतका वर्षमा सेवा सुविधा लिन आउँदा विभिन्न समस्या झेल्नु परेको बताएका सेवा गराईहरूले यसपालि सहज रूपमा सेवा पाएको भन्दै खुशी व्यक्त गरेका छन्।
अहिले यातायात कार्यालयमा सेवा लिने कुराहरूमा अलि राम्रो भएको छ, किनभने टोकन सिस्टमहरूले गर्दा मान्छेहरूले लामो समय बस्नुपर्ने स्थिति छैन।
अहिले यातायात व्यवस्था कार्यालयमा बिचौलियाको प्रवेश निषेध गरिएको छ भने कार्यालयबाट बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ। सेवा गराईले छिटो छरितो एवं सहज रूपमा सेवा पाउन सक्ने गरी जनशक्ति खटनपटन गरिएको छ। यातायात व्यवस्था कार्यालय धनगढ़ीका प्रमुख भुवन जोशी:
हामीले सहज रूपमा सेवा प्रदान गर्न सक्ने प्रयास गरिएको छ, त्यसका निम्ति हाम्रो जनशक्तिहरू पूर्ण रूपमा परिचालन भएका छन्। टोकन प्रणाली पनि शुरूआत गरेका छौँ। कार्यालयले प्रदान गर्ने जुनसुकै ठाउँहरू पनि निशुल्क रूपमा हामी प्रदान गरिएका छन्। सकेसम्म भित्रैबाट सम्पूर्ण सेवा दिने प्रयास हाम्रो भएको छ।
जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयको काम कारवाही तथा सेवा प्रवाहबारे स्थानीय प्रशासनबाट बेला बखत छटके अनुगमन भइरहेको सरकारी अधिकारीको भनाइ छ। सरकारी सेवा प्रवाहलाई छिटो छरितो एवं सहज बनाउन आवश्यक स्रोत साधन तथा जनशक्तिको व्यवस्थापन आवश्यक देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो जगत साउद। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले विभिन्न संचार माध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारी साधनहरू शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वतन्त्र रूपमा काम गर्ने संचार माध्यम र संचारकर्मीलाई मनोवैज्ञानिक दबावमा राख्ने उद्देश्यले गरिएका यस्ता शंकास्पद गतिविधि लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको ठहर रासोपाको रहेको छ। रासोपाका महामन्त्री विपिन कुमार आचार्यले हिजो जारी गर्नु भएको विज्ञप्तिमा राज्यको चौथो अंगका रूपमा स्थापित संचार माध्यममाथि कुनै पनि प्रकारको दबाव र त्रास सिर्जना गर्ने कार्य अस्वीकार्य रहेको उल्लेख गर्दै पूर्ण प्रेस स्वतन्त्रता नागरिकको सुसूचित हुने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा पार्टी सधैं दृढतापूर्वक उभिएको उल्लेख गर्नुभएको छ। महामन्त्री आचार्यले कुनै पनि वाहनामा सूचना तथा संचार स्वतन्त्रतामा हस्तक्षेप गर्न संचार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्न वा चौथो अंगलाई संकुचित पार्ने उद्देश्यले गरिने गतिविधिलाई स्वीकार गर्न नसकिने विज्ञप्ति मार्फत प्रष्ट पार्नु भएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकले सत्तामाथि प्रश्न उठाउने अधिकार कसैले रोक्न नसक्ने बताउनु भएको छ। राजधानीमा हिजो आयोजित कार्यक्रममा बोल्दै कांग्रेस सभापति थापाले सरकार प्रश्न गर्नेहरूको प्रश्न बन्द गरिदिने शैलीमा अगाडि बढ़ेको भन्दै सरकारले नागरिकको प्रश्न गर्ने अधिकार खोज्न नमिल्ने बताउनुभयो। आफ्नो घर अगाडि गाड़ी राख्ने मान्छे प्रशासनको गाड़ी चढ़ेर गएको सूचना स्थानीयले आफूलाई दिएको बताउनुहुँदै उहाँले यो कार्य सरकारले गरेको भए त्यस्ता सबै कुराहरू खेदजनक रहेको बताउनुभयो। यस्ता कुराहरूले नागरिकको हक खोज्न नसक्ने भन्दै सभापति थापाले सरकारको आलोचना गर्नुपर्ने ठाउँमा कांग्रेसले गर्ने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरीपाटी तथा बोडे स्थित सुकुम्बासी होल्डिङ सेन्टरमा रहेका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले हिजो खरीपाटीमा रहेका 21 र बोडेमा रहेका 18 जना विद्यार्थीहरूलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो। होल्डिङ सेन्टरमा रहेका विद्यार्थीका लागि झोला कलम कापी लगायतका शैक्षिक सामग्री सहित क्यारम बोर्ड ब्याडमिन्टन चेस भलिबल लगायतका खेलकुदका सामग्री पनि वितरण गरिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले डिजिटल मीडिया संचालकहरूको छाता संस्था डिजिटल मीडिया सोसाइटीसँग संचार क्षेत्रको वर्तमान अवस्था चुनौती र आगामी नीतिगत सुधारका विषयमा छलफल गर्नुभएको छ। हिजो मन्त्रालयमा भएको छलफलमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले संचार जगत बलियो नभई लोकतन्त्र बलियो हुन नसक्ने उल्लेख गर्दै यस क्षेत्रका विद्यमान समस्याहरूको समाधानका लागि सरकार तयार रहेको बताउनुभयो। नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनु भएको छ। मन्त्री परिषदको असार 24 गतेको निर्णय अनुसार उहाँहरूलाई नियुक्त गरिएको हो। नवनियुक्त अध्यक्षद्वयले हिजो सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाबाट नियुक्ति पत्र ग्रहण गर्नुभएको छ। नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ देम्बेले देश र जनतालाई केन्द्रमा प्रतिनिधि राखेर प्रतिनिधि सभामा सक्रिय र रचनात्मक भूमिका निर्वाह गर्ने बताउनु भएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो संसदीय मामिला हेर्ने पत्रकारहरूसँगको छलफलमा संसदीय दलका नेता आङ देम्बेले सदनमा प्रतिपक्षीको भूमिका बलियो बनाउँदै सत्ता पक्षलाई पनि संसद र जनताप्रति उत्तरदायी बनाउन भूमिका खेल्ने बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मध्य प्रदेशको खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदामाथि हिजो छलफल भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले सुकुम्बासी तथा अव्यवस्थित बस्तीहरूको भूमि व्यवस्थापनका लागि हालसम्म भएका काम कारवाहीको जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका सम्बन्धमा भई रहेको काम कारवाहीको विस्तृत लिखित विवरण उपलब्ध गराउन भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरी माग गर्ने निर्णय गरेको सभापति समीक्षा बास्कोटाले जानकारी दिनुभयो। नयाँ प्रविधि मार्फत उच्च विशेषता सहितको विद्युतीय राहदानी वितरण शुरू भएको छ। सरकारले अगाडि सारेको शासकीय सुधार र सुशासनको मार्गचित्र अनुसार बिचौलिया मुक्त सार्वजनिक सेवा प्रवाह तथा वितरणको लक्ष्य अनुसार उच्च कोटीको राहदानी सेवा शुरू भएको हो। त्रिपुरेश्वर स्थित नेपाल आँखा अस्पतालले विदाको दिन आइतबार पनि नियमित सेवा सञ्चालन गरिरहेको छ। नेपालकै पहिलो आँखा अस्पतालका रूपमा परिचित यस अस्पतालले आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा सेवा उपलब्ध गराउँदै आएको हो। मनसून सक्रिय भएपछि गोर्खामा धान रोपाईले गति लिएको छ। कृषि विकास कार्यालयका अनुसार हालसम्म 58% रोपाई सम्पन्न भएको छ। यस वर्ष जिल्लाभर 10,500 हेक्टरमा बर्खे धान रोप्ने लक्ष्य राखिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि थप आक्रमण जारी राखेको छ। इरानी संचार माध्यमका अनुसार किस जाम केस्मा टापु बुसेहर र बन्दर अब्बास क्षेत्रमा विस्फोटहरू भएका छन्। इरानले कुवेत स्थित अमेरिकी सैन्य अड्डाहरू तथा अमेरिकी पक्षको जहाजमाथि आक्रमण गरेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी केही घण्टाभित्र इरानी बन्दरगाहमाथिको नाकाबन्दी पुनः लागू गरिने र हर्मुज जलमार्गमा आवत जावत गर्ने जहाजको सुरक्षा अमेरिकाले 20% शुल्क लिइने घोषणा गर्नुभएको छ। यसैबीच संयुक्त अरब इमिरेट्सले आफ्ना दुई राष्ट्रिय तेल ट्याङ्कर इरानी क्रूज मिसाइलको निशानामा परेको जनाएको छ। अब आर्थिक समाचार बालिका मादेनबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले कर्णालीमा विद्युत अवरूद्ध हुने समस्या समाधानका लागि यान्त्रिक क्रेन पठाउने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको पहलमा कर्णालीमा विद्युत आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न यान्त्रिक क्रेन पठाउने निर्णय गरेको हो। मन्त्री श्रेष्ठ दुई साता अघि तीन प्रदेशका पाँच जिल्लाको स्थलगत अनुगमनमा जाँदा सुर्खेत लगायत कर्णाली प्रदेश लाइन ट्रिपिङका कारण पटक पटक विद्युत अवरोध हुने समस्या र मरम्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेनको अभावबारे जानकारी प्राप्त भएको थियो। उक्त निर्णयसँगै सेवा अवरोध हुँदा अन्य प्रदेशबाट उपकरण ल्याउनुपर्ने बाध्यता कम भई विद्युत मर्मत तथा सेवा प्रवाह थप छिटो सहज र प्रभावकारी हुने मन्त्री श्रेष्ठको भनाई छ। पर्वतको बिहादी गाउँपालिका दुई बर्राचौर निवासी देवेन्द्र पराजुलीले उन्नत जातको भैंसी पालनबाट मासिक 1,00,000 भन्दा बढ़ी आमदानी गर्दै आउनु भएको छ। रोजगारीको खोजीमा हजारौं नेपाली युवा विदेशतर्फ लागिरहेका बेला 40 वर्षीय पराजुलीले भने गाउँमै बसेर कृषि र पशुपालनबाट सम्मानजनक आमदानी गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ। स्थानीय जातका दुई तीनवटा भैंसीबाट शुरू भएको उहाँको व्यवसाय अहिले 5 मुर्रा जातका उन्नत भैंसी र अन्य स्थानीय जातका गरी 10 भैंसीसम्म पाल्दै आउनु भएको छ। दैनिक 80 100 लिटरसम्म दूध उत्पादन हुने फार्मबाट स्थानीय बजारसँगै हुवास गुल्मीको पूर्तिघाट र स्याङ्जाको वालिङसम्म पुग्ने गरेको छ। भैंसीको दूधको माग उच्च भएकाले बजारको अभाव नभएको पनि उहाँले बताउनुभयो। कास्की जिल्लाको मोदी खोलामा आएको बाढ़ीले पक्की सड़क बगाउँदा पर्यटकीय गाउँ घान्द्रु घुम्न गएका पर्यटक अलपत्र परेका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका वड़ा नम्बर 8 र 10 सीमा स्याउली बजार नजिक मोदी खोलाले सड़क बगाएपछि अहिले नयाँ पुल बिरेठाँटी घान्द्रुक सड़कमा यातायात बन्द भएको छ। अन्नपूर्ण गाउँपालिका 11 स्थित किमरूङ खोला थुनिएपछि आएको बाढ़ीका कारण उर्लिएको मोदी खोलाले सड़क बगाउँदा ग्रामीण पर्यटनको केन्द्र घान्द्रुकसँगको सड़क सम्पर्क टुटेको थियो। सड़क बन्द हुँदा घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन्। पैदल यात्राका लागि समस्या नभए पनि सवारी साधनमा गएका पर्यटक घान्द्रुकमै रोकिएका हुन्। घान्द्रुक पर्यटन व्यवसायी समितिका कोषाध्यक्ष कृष्ण गुरूङले 3 बिदा मनाउने सिलसिलामा घान्द्रुक पुगेका 300 पर्यटक अहिले सड़क बगाएपछि त्यहाँ रोकिनु परेको जानकारी दिनुभयो।
अब खेल समाचार अजय बमबाट।
फिफा विश्वकप फुटबलमा सेमी फाइनलका खेल बुधबारबाट शुरू हुँदैछन्। पहिलो खेलमा दुई युरोपेली राष्ट्रहरू स्पेन र फ्रान्स फिफा विश्वकपमा 20 वर्षपछि आफ्ने सामनी हुन लागेका छन्। त्यस्तै दोस्रो सेमी फाइनलमा भने अर्जेन्टिना र इङ्ल्याण्डले प्रतिस्पर्धा गर्दैछन्। विश्वकपमा फ्रान्स र स्पेन पछिल्लो पटक जर्मनीमा भएको सन् 2006 विश्वकपमा खेलेका थिए।
अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागका धेरै स्थानमा मध्य प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई कर्णाली प्रदेशको पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागको थोरै स्थानमा कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:10 भयो भने सूर्यास्त भरे साँझ 7:07 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निरन्तरको वर्षाका कारण प्रमुख राजमार्गहरूमा सवारी आवत जावतमा समस्या। कालीकोटमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु। सम्पत्ति छानबिन आयोगले बालवाला तथा पूर्व न्यायाधीश र सैनिक अधिकारी बाहेक अन्य सार्वजनिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन प्रक्रिया निरन्तर अगाडि बढ़ाउने। विभिन्न संचार माध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारी साधनहरू शंकास्पद रूपमा राखिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण। सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि हालसम्म भएका काम कार्यवाहीको जानकारी गराउन प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको सरकारलाई निर्देशन। र अमेरिकाद्वारा इरानमा थप आक्रमण, हर्मुज क्षेत्रमा तनाव उत्कर्षमा। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।